الرحمن الرحيم. اللهم صل على محمد وعلى محمد وعجل فرجهم. السلام علیکم ناظرین، میں ہوں آپ کی میزبان شبنم زیدی، پروگرام گھرانہ لے کر ایک بار پھر آپ کی خدمت میں حاضر ہوں اور اپنے تمام ناظرین کو آپ کے اپنے پروگرام گھرانہ میں بہت بہت خوش آمدید اور خیر مقدم کہتی ہوں. ناظرین، آج گھرانہ لے کر ایک بار پھر آپ کی حاضر میں ہوں اور ایک بہت ہی خوبصورت موضوع کو لے کر آپ کی خدمت میں حاضر ہوں کہ بہت ہی خوبصورت موضوع ہے. اور جیسا کہ آپ سب جانتے ہیں کہ یہ انسان ایک اجتماعی مخلوق ہے، خلقت اور فطرت کے لحاظ سے خدا نے انسان کو ایک اجتماعی مخلوق بنا کر بھیجا ہے، اور یہ اجتماعی مخلوق اجتماعی زندگی کو حسن بخشنے اور استحکام زیادہ سے زیادہ اس وقت دے سکتی ہے جب یہ ایک دوسرے کو تحفے اور ہدایا ایک دوسرے کو دے، کیونکہ ایک دوسرے کو تحفہ دینے سے دلوں میں محبت پیدا ہوتی ہے، دلوں سے رنجشیں ختم ہوتی ہیں اور دلوں سے کینے دور ہوتے ہیں، اور یہ رشتہ زیادہ سے زیادہ محکم اور مستحکم ہوتا ہے، اور انسان میں ایک دوسرے کے لیے محبت، مروت اور جھکاؤ جیسے جذبے کا بھی جو ہے وہ اضافہ ہوتا ہے. یہ وہ حقیقت ہے کہ جس کا ہر انسان معترف اور معتقد ہے. یہی وجہ ہے کہ ہم دنیا کے کسی بھی خطے میں چلے جائیں، کسی بھی کونے میں چلے جائیں، یہ خوبصورت رسم ہمیں ہر جگہ نظر آتی ہے، کیونکہ ہر صاحب ظرف اور شعور میں یہ بات پائی جاتی ہے. اور یہی وجہ ہے کہ اسلام نے بھی اس خوبصورت رسم کو بہت زیادہ بڑھاوا دیا ہے، اور بے پناہ روایات میں اس خوبصورت رسم کے بارے میں تاکید کی گئی ہے، اس عبادت کے بارے میں زیادہ سے زیادہ تاکید کی گئی ہے کہ انسان ایک دوسرے کو تحفے اور ہدایہ کے ذریعے ایک دوسرے کے دلوں کو اسلام قریب کرتا ہے. تو ناظرین، اسی کے بارے میں رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے بھی ایک بہت ہی خوبصورت حدیث ارشاد فرمائی ہے. آپ کے سامنے وہ حدیث ضرور بیان کرنا چاہوں گی کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ ایک دوسرے کو تحفے دو، کیونکہ تحفے سے دلوں میں محبت پیدا ہوتی ہے. ایک دوسرے کو تحفے دو، کیونکہ تحفہ دلوں سے کینوں کو دور کرتا ہے. تو ناظرین، اسی خوبصورت موضوع پر ہم گفتگو کرتے ہیں، مگر ایک چھوٹے سے وقفے کے بعد. بریک کے بعد ناظرین، ایک بار پھر پروگرام گھرانہ میں بہت بہت خوش آمدید کہتی ہوں. آج ہماری گفتگو کا موضوع تحفہ اور ہدیہ ہے کہ اسلام میں بے پناہ اس چیز کی تاکید کی گئی ہے. آئیے اسی خوبصورت موضوع پر ہم گفتگو کرتے ہیں، اور آج اس خوبصورت موضوع پر گفتگو کرنے کے لیے ہمارے اسٹوڈیو میں موجود ہیں محترمہ بت الفاطمہ صاحبہ. آئیے ان سے گفتگو کرتے ہیں اور مزید ہدیہ اور تحفے کے بارے میں معلومات حاصل کرتے ہیں. السلام علیکم بت الفاطمہ صاحبہ، پروگرام گھرانہ میں بہت بہت خوش آمدید کہتے ہیں. شکریہ ادا کرتے ہیں آپ کا کہ آپ نے اپنا قیمتی وقت ہمارے اس پروگرام کو دیا. جیسا کہ آج ہماری جو گفتگو کا موضوع ہے وہ تحفہ اور ہدیہ ہے، تو سب سے پہلے میرا سوال آپ سے یہ ہے کہ خود تحفے کی تعریف کیا ہے، تحفہ کہتے کسے ہیں، تحفے کی ڈیفینیشن کیا ہے، یہ آپ ہمارے ناظرین کے سامنے بیان فرمائیں.
جی بالکل، میں سمجھتی ہوں کہ اس کو بیان کرنے کی زیادہ ضرورت نہیں ہے کیونکہ سب ہی جانتے ہیں. لیکن تحفہ اگر ہم دیکھیں تو وہ ایک چھوٹی سی چیز، یعنی اس چیز کو فرق نہیں کرتا کہ تحفہ کوئی بہت ضروری اور بہت بڑی چیز ہو. کوئی بھی ایک چھوٹی سی چیز کہ جو آپ خلوص کے ساتھ کسی کو پیش کریں وہ تحفہ کہلاتی ہے اور ہدیہ کہلاتی ہے. اور ضروری نہیں ہے کہ کوئی غریب ہو جو کسی امیر کو دے، بلکہ تحفہ ایک ایسی چیز ہے کہ چاہے چھوٹی سی کیوں نہ ہو، لیکن ایک غریب بھی ایک امیر کو دے یا ایک امیر ایک غریب کو دے تو فرق نہیں کرتا. صرف یہ ہے کہ اس میں خلوص اور محبت جو ہے وہ شامل ہوتی ہے، اور یہ کہ اس میں خدا کی مرضی شامل ہو. یعنی جب ہم کسی کو تحفہ دیں تو ہمارا جو مقصد ہے وہ یہ ہو کہ کیونکہ خدا اس سے خوش ہوتا ہے، اور خدا بہت خوش ہوتا ہے کہ ہم ایک دوسرے کے ساتھ جو ہے وہ پیار محبت کا جو ہے وہ رابطہ رکھیں، تو اس لیے جو ہے وہ تحفے دیے جاتے ہیں.
یعنی تحفے کے لیے کوئی شرط بیان نہیں کی گئی، تحفہ چھوٹے بڑے کو دیا جا سکتا ہے، بڑا چھوٹے کو دے سکتا ہے، امیر غریب کو دے سکتا ہے، غریب امیر کو. یعنی ایک ایسی چیز ہے، ایک ایسی خوبصورت چیز ہے کہ ہر کوئی جو ہے اس چیز کو دے کر آپ محبت جو ہے وہ زیادہ سے زیادہ جو ہے وہ کر سکتا ہے. محترمہ بت الصاحبہ، خود تحفے کے کیا اقسام اور کیا انواع بیان کیے، کس طرح کا تحفہ جو ہے وہ دینا چاہیے، یا کیا اس کے اقسام اور انواع جو ہیں وہ بیان کیے گئے ہیں، آپ ہمارے ناظرین کے سامنے بیان فرمائیں.
جی میں بیان کروں گی ضرور، اور وہ یہ کہ جیسے اسلام جو ہے ہمارا بہت بہترین مذہب ہے، یعنی ایک کامل مذہب ہے کہ جس میں جو ہے وہ اس نے ہر چیز کے بارے میں ہمیں بہت باریکی سے جو ہے وہ بتایا گیا ہے. اسی طرح یعنی دیکھنے میں تو بہت چھوٹی سی بات لگتی ہے کہ کیا تحفے کی بھی قسمیں ہوں گی، لیکن چونکہ ہمارا مذہب جو ہے وہ اتنا جامع اور کامل ہے تو اس نے یہ بھی بیان کیا ہے. ہمیں ایک روایت میں ملتا ہے کہ تحفے تین طرح کے ہوتے ہیں. एक तोहफा ये होता है कि जो इंसान मुकाबले के तौर पे दे, यानी अगर जैसे बिलफर्ज आपने मुझे कोई चीज दी है तो मैं उस चीज को पलटाने के लिए जो है आपको वो चीज दूं, इसको कहते हैं तोहफा जो मुकाबले के तौर पे है। लेकिन ये हमारे सामने मना नहीं किया गया, लेकिन इसको पसंदीदा भी जो है वो करार नहीं दिया गया
कि इंसान बदले में जो है वो एक दूसरे को दे।
जैसे इमाम अली अलैहिस्सलाम की जो है वो हदीस है, वो ये कहते हैं कि एक दूसरे को उसको तोहफा दो कि जहाँ से तुम्हें उम्मीद ना हो कि वो वापस आए, ताकि ये खुदा ही की मर्जी के लिए हो। इसी तरह हमें एक और जो है वो मिलता है तोहफे की किस्म, और वो तोहफे की किस्म जो है वो मना की गई है, और वो है वो बादशाहों और जो भी जिनके पास पोस्ट हो और उनको पोस्ट की वजह से जो हम तोहफा देते हैं। जैसे अगर कोई जो है वो प्रेसिडेंट है या कोई जो है कोई वजीर है
वो किसी जगह का जी ऊंची पोस्ट पर है तो
बिल्कुल, तो अगर हम उसको इसलिए से तोहफा दें कि हम इनको ये तोहफा दे रहे हैं ताकि हमारा वो काम कर दें, तो हराम तो नहीं है, लेकिन इसको सामने पसंद नहीं किया गया बल्कि मज़मून जो है वो करार दिया गया है। इसी तरह का एक वो है कि अशद बिन कैस इमाम अली का जानी दुश्मन था, खवारिज में से था। तो जब इमाम अली अपनी हुकूमत में आए, यानी जब उन्होंने मनसबी हुकूमत को संभाला, तो ये आया और रात के वक्त रात की तारीखी में दरवाज़ा खटखटाया और एक बहुत मज़ेदार हलवा जो है वो इमाम के लिए बना के लाया। जब इमाम ने इसे सवाल किया कि क्या तुम ये सदका और खैरात लेके आए हो, तो उसने कहा कि नहीं। इमाम ने कहा नहीं, हम सदका और खैरात नहीं ले सकते क्योंकि हम पे हराम है। कहा नहीं, ये हदिया है ना, क्योंकि इमाम जानते थे कि इसका हदफ वो इसका जो मकसद है वो ये है कि इमाम जो है वो इसका काम इसको कहीं की हुकूमत दे दें, कुछ इस तरह करें। तो इमाम ने कहा कि तुम इस्लाम की राह से वाइद होना चाहते हो, यानी तुम चाहते हो कि मुझे इस्लाम की राह से गुमराह करो, लेकिन मैं जो हूँ वो तुमसे जो है वो इस तोहफे को कबूल नहीं करूंगा, बल्कि जो है अगर तुम, ये तो एक छोटा सा हलवा है ना, अगर तुम दुनिया और आसमान की सारी जो दौलत वो अली को ला कर दो, इसलिए कि अली नाफरमानी करे खुदा की, और वो नाफरमानी भी बहुत छोटी हो, जैसे एक चूटी के मुंह से वो गंदम का छिलका ले रहा है, तो अली ये भी नहीं करेगा। बस ये वो हदिया है कि जो किसी भी मजमून शुमार किया गया, यानी इसको पसंदीदा करार नहीं दिया गया। एक और हदिया कि जो हमारे इस्लाम ने बहुत ज़्यादा पसंदीदा करार दिया गया और ताकीद की गई है, वो है कि मुसलमान भाई का अपने मुसलमान भाई को हदिया देना। और भाई से मुराद यहाँ पे वो जो है वो सगे बहन भाई नहीं, बल्कि जो भी कोई जी मोमिन हो और ईमान का जो रिश्ता हो, उसको कहा गया है कि जो आप अपने मोमिन भाई को तोहफा दें। और बहुत ताकीद की गई है कि मुख्तलिफ यानी वक्त पे जो है वो तोहफे दिया करें। मसलन अगर कोई सफर से आए तो क्या है, ज़रूर सौगाती लेके आए, हमें रवायत में मिलता है जैसे कि आपने भी फरमाया, और जैसे इमाम सादिक अलैहिस्सलाम की रवायत है कि एक दूसरे को तोहफे दो ना, रद्दे बदल करो तोहफों को, इससे दिलों में मोहब्बत पैदा होती है और वो जो कीना है वो जो है वो खत्म हो जाता है इससे।
तो बेहतरीन जो तोहफा और एक दूसरे को हदिया देना है वो एक मोमिन भाई का है दूसरे मोमिन भाई को, लेकिन हम
खुदा की रिजायत
के। लेकिन आज हम माशरे में आजकल हम जो देखते हैं ज्यादातर जो तोहफे जो एक दूसरे को दिए जाते हैं वो एक दूसरे के बदले के तौर पर, कि इन्होंने हमें हदिया दिया या अगर हम इनको हदिया देंगे तो ये हमें जो है वो दूसरा तोहफा या हदिया हमें देंगे, या दूसरे जो है वो ऊंची पोस्ट पर अगर कोई है तो इंसान उसको तोहफा और हदिया देता है, ना कि मसलन मोमिन भाई को तोहफा और हदिया देने की जो है वो आगे तोहफा देने में जो है वो आगे बढ़ता है, जबकि ज्यादा ताकीद जो है इस तीसरे किस्म की जो है वो की गई है। मोहतरमा बुतुल साहबा, इस्लाम की नज़र में सबसे बेहतरीन तोहफा क्या है?
बहुत अच्छा आपने सवाल
किया, बेहतरीन तोहफा शुमार
जी बिल्कुल बहुत अच्छा सवाल है आपका कि तोहफे तो बहुत दे सकते हैं, यानी फूल भी एक बहुत अच्छा तोहफा शुमार किया गया है, खुशबू देना, या ये कि कहा गया है कि किसी की जरूरत से पहले उसको तोहफा दो, ये बहुत अच्छा तोहफा शुमार किया गया है। लेकिन बेहतरीन तोहफा ये नहीं है। अगर हम इस्लाम में देखें तो हमें बेहतरीन तोहफा वो तोहफा मिलता है कि हाँ, पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम की जो हदीस है कि आप फरमाते हैं कि एक सुखन जो है हकीमाना सुखन, एक बहुत अच्छी और प्यारी बात एक मोमिन जो एक दूसरे मोमिन को दे और उससे वो अपनी गुमराही से बच जाए, अपना जो है वो रास्ता जो है वो ढूंढ ले, तो ये बेहतरीन तोहफा जो है वो करार दिया गया है इस्लाम की नज़र से। क्योंकि अगर हम तवज्जो करें तो यानी इस्लाम जो है वो सिर्फ इस मादी ज़िंदगी को नहीं देखता जो हम मादी ज़िंदगी की तरफ, जबकि ये भी हमारी ज़रूरत है, ये भी हमारी ज़रूरत है और हम इसको भी जो है वो करें, लेकिन इस्लाम इस चीज़ को नहीं देखता, बल्कि इस्लाम ये कहता है कि रूहानी जो ताल्लुक़ है वो गहरा होना चाहिए। इसीलिए कहा गया है कि एक दूसरे को तोहफे दो ताकि इससे जो दिलों में कीना जो है वो आ जाता है। अक्सर हमने देखा है कि किसी की बात बुरी लग जाए दोस्तों में या फैमिली में कोई हो जाए, तो कहते हैं कि जब ऐसा मौका हो कि दिलों में कोई बात आ जाए कीना आ जाए तो तोहफे दो, इससे क्या होता है कि दिलों का कीना जो है वो भी ख़त्म होता है और मोहब्बत जो है वो एक दूसरे से बढ़ती है। तो लेकिन इसके साथ साथ जो है वो असल चीज़ क्या है, वो ये है कि हम किसी को हिदायत करें, हिदायत की तरफ लेकर आए। तो इसलिए कहा गया है कि जो बेहतरीन बात जो है वो हम अगर किसी को दें तो वो ज़्यादा पसंदीदा ख्याल।
हाँ, यानी ये मादियात जो एक दूसरे को देते हैं, मादी चीज़ें, या इंसान कोई मुसाफरत पर गया है, सफ़र पर गया है, तो वहाँ से कोई सौगात या तोहफा लाता है, ये भी एक अच्छी चीज़ है, बेहतरीन है, दिलों को करीब करती है। लेकिन इंसान जो है वो ज़रूरी नहीं कि पैसा खर्च करके ही जो है एक दूसरे को तोहफा दे और दिलों को जो है आपस में वो नज़दीक करने की कोशिश करें, नहीं, बल्कि एक खूबसूरत बात भी कहकर या एक अच्छी बात भी कहकर अगर जो है वो किसी की हिदायत करता है, किसी को गुमराही से बचाता है, तो वो उसके लिए जो है वो बेहतरीन हदिया और बेहतरीन जो है वो तोहफा जो है वो बन सकता है। नाज़रीन, यहाँ पर मैं एक आपके सामने एक बहुत ही खूबसूरत हदीस पेश करना चाहूँगी कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने जैसा कि इरशाद फरमाया है कि अगर गूसफन के पैर भी जो हमें हदिये में मिले तो मैं उसे भी कबूल करूंगा। यानी हदिया जो है वो बेशक जो है वो बहुत बेशकीमती नहीं हो या बहुत बड़ा नहीं होना चाहिए, अगर एक छोटा सा भी हदिया जो है वो कोई हमें दे तो हम ज़रूर उसे कबूल कर लें और उसे कबूल करना भी चाहिए। तो यहाँ हमारी ये खूबसूरत गुफ्तगू का सिलसिला जारी रहेगा, जाइएगा नहीं, मिलते एक छोटे से वक्फे के बाद। नाज़रीन, प्रोग्राम घराना में बहुत बहुत खुश आमदीद। हमारी गुफ्तगू हदिया और तोहफे के मौजू पर चल रही थी और ये वो खूबसूरत रस्म है कि जो हम में पाई जाती है और ये मोमिन की निशानी है कि मोमिन एक दूसरे को जो है वो हदिया और तोहफा देते हैं और इस तरह से एक दूसरे के करीब होते हैं। तो नाज़रीन, आइए इसी मौजू पर मज़ीद गुफ्तगू करते हैं। जी मोहतरमा बतुल फातमा साहिबा, हमारी गुफ्तगू हदिये के और तोहफे के मौजू पर चल रही थी। अभी आपने बयान फरमाया कि तोहफे के कई अकसाम हैं और कई अनवा है, जिसमें से सबसे बेहतरीन तोहफा जो है वो मोमिन भाई का एक दूसरे मोमिन भाई को जो है वो बगैर किसी उम्मीद के जो है वो तोहफा देना है। अब मैं यहाँ पर आपसे ये सवाल करना चाहती हूँ कि आया तोहफे के बारे में कुरान में भी कुछ जिक्र किया गया है, कुरान में भी तोहफे के बारे में बयान किया गया है कि तोहफा देना चाहिए, किस तरह से, इसके बारे में आप हमारे नाज़रीन को बयान।
जी बिल्कुल, कुरान जो है वो वाकई एक ऐसी किताब है कि जो मैं हर हर लम्हे जो है वो हिदायत कर रही होती है, तो इसी तरह कुरान में जो है वो भी तोहफे का जिक्र है। लेकिन कुरान में जो तोहफा जिक्र किया गया है वो दूसरे कस्म वाला है कि जो मना किया गया हमें। जो अगर अगर हम जाने कि हज़रत सलमान अलैहिस्सलाम और जनाब मलकर सबा का जो वाक़ा था
जी।
कि जब मलकर सबा जो हैं वो लोग सूरज की परस्तिश किया करते थे
जी।
और जहाँ पर सलमान अलैहिस्सलाम को पता चला कि ये लोग सूरज की परस्तिश कर रहे हैं, तो जैसे सारे नबी खुदा ने जो है लोगों को हिदायत की खुदा की तरफ और तौहीद की तरफ, तो इसी तरह से सलमान ने भी मलकाए बिलकीस को जो है वो एक नामा लिखा और कहा कि तुम जो है वो खुदा की तरफ आओ और खुदा की तरफ बढ़ो और खुदा की परस्तिश करो, और अगर तुमने ये नहीं किया तो फिर मैं एक लश्कर लेके आऊँगा तुम्हारी तरफ कि जो है वो हम फिर जंग से जो है बात करेंगे। कि जैसे पहला उसूल यही है कि हम पहले जो है किसी को बयान करें तो पहले हम बोल के बयान करें, लेकिन जब अगर वो ना माने तो फिर हमें जंग का हुक्म दिया गया। तो इसी तरह जो है जब मलकिया सबा के पास ये आई तो जैसे सब जानते हैं कि माशाल्लाह बहुत ज़्यादा यानी समझदार और फहमीदे खातून थी वो, तो उन्होंने अपने सारे जो है जब ये नामा उनके पास आया, ये ख़त आया, तो उन्होंने अपने सारे दरबारियों को और वजीरों और मुशीरों को बुलाया और कहा कि हमें इस तरह जो है वो दावत आई है हमें, तो हम क्या करें इसके लिए।
जी
सबने यही कहा कि हमारे पास बहुत ज़्यादा ताकत है और हम जो है वो लश्कर ले जा सकते हैं वहाँ पे, और हम जो है जंग के जरिए इसको हल कर सकते हैं। लेकिन चूंकि आप बहुत ज़्यादा समझदार खातून थी, आपने कहा नहीं, जंग हर मसले का हल नहीं है,
जी
और हम ये देखते हैं कि पहले हम देखें कि सलमान और वो लोग वाकई बादशाह हैं या ये कि खुदा के नबी हैं। और उसको बहुत अच्छा फॉर्मूला भी उन्होंने दिया कि अगर वो बादशाह होगा तो हम उसकी तरफ तोहफे भिजवाते हैं, वो उससे राजी हो जाएगा, मादी तोहफे बिल्कुल जी कबूल कर लेगा। लेकिन अगर वो वाकई खुदा का नबी होगा और खुदा की तरफ से होगा तो वो इन मादी चीजों पे जो है वो परवाह नहीं करेगा बिल्कुल। बाजी लोग तो कहते हैं, यानी बाजी मुफस्सिरीन का कहना है कि आपने बहुत ज्यादा ऊंट और ऊंट के ऊपर सोना चांदी लाद कर और बहुत ज्यादा जो है वो कनीजों और गुलामों को उनके साथ जो है वो करके भेजा जनाब सलमान की तरफ। लेकिन चूंकि जनाब सलमान जो है खुदा के नबी थे और इन दुनिया की चीजों पे वो एतकाद नहीं रखते थे, तो उन्होंने जैसे ही ये लश्कर को देखा, बड़े लश्कर को के जो उसकी तरफ से आया है, तो आपने कहा कि क्या तुम मुझे इन चीजों की तरफ जो है वो दावत दे रहे हो कि जो मादी चीजें खत्म हो जाएंगी, मेरे पास तो उससे बड़ी की चीज है जो मुझे मेरे खुदा ने अता की है, तो और मैं जो हूँ वो तुम्हें उसकी तरफ बुलाना चाह रहा हूँ। और ये कह के आपने जो है उनको वापस कर दिया,
जनाब सुलेमान ने वापस
जी जनाब सुलेमान ने उनके जो मलका सभा के जो पूरे कारवान था, जो लश्कर था, जो तोहफे लेके आया था, उसको वापस कर दिया। तो यहाँ से हमें पता चलता है कि एक तो ये फार्मूला कि हमें मिला कि जो भी लोग दुनिया के परस्त होते हैं तो उनको दुनियावी चीजों से मान जाते हैं, लेकिन जो लोग जिनका बिल्कुल जिनका जो हदफ बड़ा होता है, जिनका मकसद जो है वो खुदा होता है, वो फिर छोटी छोटी चीजों से राजी नहीं होते, और अगर कबूल भी करते हैं तो खुदा की खातिर। लेकिन यहाँ पे चूंकि खुदा का मामला नहीं था, जनाब सलमान ने उनको मना कर दिया और जनाब सुलेमान ने उनको मना किया। और जब ये कारवान वापस गया तो वो समझ गई कि वाकई ये खुदा की तरफ से बिल्कुल। तो आपने कहा कि मैं जो हूँ वो यानी कबूल करूंगी इनका दीन ना, इनके खुदा को कबूल करूंगी। फिर आप वहां से चल के यहाँ आई, तो फिर यहाँ पे एक मुआवजा भी जो है बयान किया जाता है कि इससे पहले, क्योंकि पहले तो जमाना था वो ऊँटों वाला और इस तरह, इससे पहले कि जनाब मलकर सबा जो है वो हजरत सुलेमान के पास पहुंचती, हजरत सुलेमान ने कहा कि मैं एक मुआवजा दिखाना चाहता हूँ ताकि इसकी शक और तर्दीद जो है वो कि मैं वाकई जो है वो नबी हूँ या नहीं खत्म हो जाए। तो आपने कहा कि कोई ऐसा है यहाँ पे कि जो मलका का जो तख्त है जिसको वो इस्तेमाल करती थी अपने शहर के नान में, वो यहाँ शाम में ले आए। तो एक जिन था वहां पे, उस जिन ने कहा कि हाँ मैं ये कर सकता हूँ, जब तक आप अपनी जगह से खड़े होंगे तो मैं ये काम अंजाम दे दूंगा। तो इमाम जनाबे सुलेमान ने कहा कि नहीं, मुझे इससे भी जल्दी चाहिए। तो उस वक्त एक जो है वजीर वहां पे होते थे, आसिफ बरखिया बाजी रवायत में उनका नाम आया है, कि आपने कहा कि मैं इससे पहले कि आप अपनी पलक को झपके, मैं इससे पहले जो है वो तख्त ला के दिखाऊंगा। और उन्होंने ऐसे ही किया। और कहा जाता है कि चूंकि उनके पास इल्म इलाही था और इसमें आजम उनको पता थे, तो उसकी बरकत से जो है वो इस चीज पे जो है वो कादिर हुए, और इससे और बहुत जल्दी जो है वो उनका तख्त ले आए। जब उनका तख्त लेकर आए और उसके ऊपर थोड़ी सी चेंजिंग की, अब यहाँ से मलकर सबर जो है वो सुलेमान के पास पहुंची और शक और तर्दीद की हालत में थी कि ये वाकई नबी खुदा है क्या, ये सिर्फ इसका बहाना था कि जो इसने तोहफे वापस कर दिए। जब ये उनके पास आई तो उनसे सवाल किया गया कि क्या तुम इस तख्त को पहचानती हो, तो चूंकि बहुत समझदार थी समझ गई कि इनका अपना तख्त है, तो कह लगी हाँ ये मुझे अपने तख्त जैसा लग रहा है ना। तो यहाँ पे फिर वो ईमान ले आई हजरत सलमान पे, हजरत सुलेमान अलैहि सलाम पे, और फिर कहा जाता है कि कुछ रिवाज में मिलता है कि उनकी शादी भी हो गई।
यानी हम इसको एक तरह से देखेंगे तोहफे के असरात में से भी है कि, और खुद नतीजा इससे ये निकलता है कि मुशरिक का जो है वो तोहफा जो है वो नहीं लेना चाहिए, क्योंकि रिवायात में भी मैंने पढ़ा है कि मुशरिक का जो है वो तोहफा नहीं कबूल करना चाहिए, वो चाहे कितना कीमती से कीमती तोहफा ही जो है वो आपको क्यों ना दे। और जैसा कि हम अपने तमाम ऐम मासूमिन और खुद रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम या अंबियाओं की जिंदगी में देखते हैं कि अगर कोई मुशरिक उन्हें तोहफे देता था तो वो तोहफे कबूल नहीं करते थे, जबकि अगर उसके बरहक कोई मुसलमान एक छोटा सा भी तोहफा जो है उन्हें देता था तो वो उस छोटे से तोहफे को जो है वो कबूल कर लेते थे।
इसी चीज से मैं आपको एक वाकया सुनाती चलूँ जनाब रसूल खुदा अलैहि सलाम के जमाने का, कि जब आपने मक्का को फतह कर लिया तो एक शख्स था वो बहुत मशहूर हुआ करता था, यानी अगर वहाँ पे जो बाजार होते थे पहले इस्लाम से पहले, बाजार उकाज जहाँ पे जो है वो शेर और वगैरह की जो महफिल होती थी, वो वहाँ का बहुत मशहूर और मारूफ शख्स समझा जाता था। लेकिन इस्लाम लेकर नहीं आया था, पर रसूल खुदा को बहुत ज़्यादा जो है वो एहतराम करता था। इतना एहतराम करता था कि जब वो मक्के आता था, क्योंकि ये मुशरिकीन में भी शामिल था कि वो तवाफ़ करते थे खाने काबा का, जब वो मक्के आता था तो रसूल खुदा का जो है वो लिबास पहनता था, अपना उतारता था कि मैं जो हूँ वो इस पाक लिबास से जो है वो करूँगा। तो इतना ज़्यादा इसको एहतराम था रसूल खुदा का। फिर रसूल खुदा के पास एक दफ़ा ये तोहफा लेके आया, तो रसूल ने कहा कि क्या तुम इस्लाम कबूल किया है? तुमने इसने इसने कहा कि नहीं, मैं अभी तक जो हूँ इस्लाम को कबूल नहीं किया। तो रसूल खुदा ने कहा कि मैं मुशरिकीन से जो है तोहफे कबूल नहीं करता और खुदा इस चीज़ को पसंद नहीं करता, इसलिए मैं तुम्हारे तोहफा कबूल नहीं करूँगा। वो वापस चला गया और फिर मिलता है कि बहुत अरसे बाद वो जब इस्लाम लेके आया तो रसूल खुदा के लिए एक बहुत मामूली सी चीज़ लेके आया, तो रसूल खुदा ने उसको बहुत ज़्यादा खुशी से कबूल किया
कर लिया। यानी मुशरिकीन के तोहफे को जो है वो नहीं कबूल करना चाहिए और मोमिन के छोटे से छोटे तोहफे को भी जो है वो कबूल करना चाहिए। लेकिन मोहतरमा बुतुल फातिमा साहिबा, आज के हम इस माशरे में देखते हैं कि लोगों की जो तवक्कुआत हैं, लोगों की जो उम्मीदें हैं, वो यही होती है कि अगर कोई उन्हें तोहफा दे तो कोई बड़ा तोहफा दे, बड़ा गिफ्ट दे, हदिया जो है वो महंगा होना चाहिए, छोटे से तोहफे के पर जो है वो राज़ी नहीं होते हैं। तो इसके बारे में आप क्या कहना चाहेंगी, क्या तोहफा हमेशा महंगा देना चाहिए या इस बारे में आप क्या कहना चाहेंगे?
बिल्कुल भी ऐसा नहीं है, क्योंकि वाकई हमारा जो इस्लाम है वो हमें मोहब्बत की तरफ दावत देता है। तो उसका यह है कि इंसान जो भी चीज़ खुलूस के साथ दे वो जो है वो अहमियत की कायल होती है। अगर इंसान किसी को कोई बहुत बड़ा तोहफा दे लेकिन उसे खुलूस ना हो बल्कि दुनियावी गर्ज हो, तो वो तोहफा बिल्कुल पसंद नहीं किया जा सकता, नहीं किया जाता है ना इस्लाम में। इसी तरह जो है वो कहा जाता है कि तोहफा जो है वो खुदा की रिजायत के लिए हो, और बेहतरीन तोहफा वही जो वो सुखन है कि जो दिलसूजी के साथ और रहमत के साथ जो किसी को बयान किया जाए। और जैसे आपने सवाल किया कि क्या यही चीज़ कि हम किसी को बहुत बड़ा तोहफा दें, तो पैगंबर से जो है वो किसी ने इस तरह कहा, बल्कि एक शख्स जो है वो एक ही पैगंबर की एक बीवी के लिए जो एक तोहफा लेके आई, ये खातून, और वो तोहफा बहुत मामूली से था और वो खातून खुद बहुत गरीब थी। तो उन पैगंबर की जो बीवी थी उन्होंने उसको मना कर दिया और कहा कि नहीं, मैं तुमसे कबूल नहीं करूँगी। तो जब पैगंबर को इस बात का पता चला तो पैगंबर बहुत ज़्यादा जो है वो नाराहत हुए और कहा कि हमें मुतवाजे होना चाहिए, कहा यानी उससे कहा कि तुम मुतवाजे हो और खुदा जो है मुतवाजे लोगों को पसंद करता है, ना कि मुतकब्बिरीन को। और कहा कि अगर तुम ये समझती थी कि शायद उसके पास इतना ना हो तो तुम उससे तोहफा ले लेती और फिर कोई और चीज़ जो है वो उसको अपनी तरफ से दे देती कि मेरी रविश भी जो है वो यही है।
जी
यहाँ तक कि कहा जाता है कि पैगंबर को खुद पैगंबर से सब की हदीस है कि अगर कोई मुझे इस चीज़ पे भी दावत करे कि मैं जो हूँ वो गोसवन की एक रान भी मुझे दे और उसको भी जो है वो खिलाए, तो मैं उसकी दावत को जो है कबूल करूँगा।
जी यानी इससे एक बहुत बेहतरीन दर्स हमें मिलता है कि इंसान अगर एक दिलसोजी से भी किसी के अगर छोटे तोहफे को कि वो गरीब है उसके हम तोहफे को लेकर क्या करें तो वो इनकार करे, तो ये भी जो है इस्लाम ने इसको पसंद नहीं किया है, बल्कि इस्लाम ने हमें दूसरा तरीका बताया कि नहीं, उसका दिल ना तोड़ो तुम, बल्कि अगर वो छोटा सा तोहफा तुम्हें दे रहा है तो तुम ले लो उसे और जो है बाद में उसे बेहतरीन तरीके से दूसरे तरीके से जो है उस तोहफे को उसे तुम वापस कर सको। यानी इससे यानी हमें यही दर्स मिलता है कि इंसान इस्लाम ने किसी भी जगह जो है वो एक दूसरे के दिल को आजारी करने की और एक दूसरे के दिल को तोड़ने की बात नहीं की, बल्कि हमेशा दिलों को जो है वो जोड़ने की बात इस्लाम ने हमें सिखाई है, और इसे एक दूसरे जो है वो दिल जो है वो आपस में करीब ज्यादा से ज्यादा, ताकि एक दूसरे के दिल आपस में ज्यादा से ज्यादा करीब हो सके। नाज़रीन हमारी ये गुफ्तगू जो है वो अभी जारी रहेगी, जाइएगा नहीं, एक छोटे से वक्फे के बाद हम आपके सामने फिर हाजिर होंगे।
You're our prophet, our beloved, true. and kind.
You're a prophet, our beloved. Truly you are most just and kind.
You're our prophet, our beloved. Truly you are most just and kind.
اللهم صل على المصطفى.
اللهم صل على المصطفى.
مصطفى 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 مصطفى
مصطفى مصطفى مصطفى مصطفى مصطفى مصطفى.
بریک کے بعد ناظرین پروگرام گھرانہ میں بہت بہت خوش آمدید کہتی ہوں. ناظرین ہماری گفتگو تحفے اور ہدیے کے موضوع پر چل رہی تھی اور یہاں پہ ایک بہت اچھی بات آپ کے سامنے بیان کرنا چاہوں گی کہ جدائی کی تلخی کو تحفے اور احسان کی شیرنی سے جو ہے وہ ختم کریں. یعنی انسان اس جدائی کی تلخی کو ایک دوسرے سے کو تحفہ دے کر جو ہے وہ ہمیشہ کے لیے ختم کر سکتا ہے. آئیے اپنی جو مہمان ہیں ان سے مزید اس تحفے کے بارے میں معلومات حاصل کرتے ہیں. محترمہ بت الفاطمہ صاحبہ, جیسے آپ نے ابھی بیان فرمایا کہ قرآن میں جو ہے کس طرح کے تحفے کو لینے سے منع کیا گیا اور روایات میں بھی جو ہے وہ بیان کیا گیا کہ مشرکین کے تحفے کو نہ لیا جائے, تو یہاں پر میں خود آپ سے یہاں پر یہ پوچھنا چاہتی ہوں کہ ہدیے اور یہ تحفے کی کیا اہمیت جو ہے وہ روایات میں بیان کی گئی ہے, اس کے بارے میں اگر آپ کچھ ہمارے ناظرین کو بیان فرمائے کہ تحفے کی اور ہدیے کی اہمیت کیا بیان کی گئی ہے.
پیغمبر اکرم صلی اللہ علیہ وسلم سے ہمیں ایک حدیث ملتی ہے کہ آپ کہتے ہیں کہ بھائی کا احترام یہ ہے, تمہارے مومن بھائی کا احترام یہ ہے کہ تم جو ہے کہ جو ان کو تحفہ جو تمہیں وہ تحفہ دے اس کو قبول کر لو, چاہے وہ کتنا ہی چھوٹا کیوں نہ, جیسے ہم بیان کر چکے ہیں کہ وہ چاہے گھسون کی ایک ران کیوں نہ ہو وہ بھی جو ہے تم اس کو قبول کرو. تین حصے جو ہے اس حدیث میں, اگر ہم ان تین حصوں کو واقع اپنا جو ہے وہ مقصد بنا لیں اور ہمیشہ اپنی آنکھوں کے سامنے رکھیں تو شاید ہم بہت ساری دل آزاریوں سے اور دل توڑنے سے جو ہے وہ بچ جائیں. حدیث بہت خوبصورت ہے, کہا گیا ہے کہ جو شخص تمہیں جو بھی چیز دے, یعنی جو مومن بندہ تمہیں جو بھی چیز دے اس کو قبول کرو, اور تمہارے پاس جو بھی چیز ہو وہ تم اس کو دینے سے جو ہے وہ دریغ نہ کرو, کنجوسی نہ کرو, اور جو ہے کیا کہ وہ تحفہ دینے میں اپنے آپ کو زحمت اور اذیت میں نہ ڈالو. یہ تین جو ہے وہ بہت پیارے ہیں کہ اگر ہم اس کو تھوڑا سا توضیح دیں کہ جیسے ہم بتا چکے ہیں کہ کوئی بھی چیز جو ہے, کیونکہ اگر انسان یہ سمجھ لے کہ اس کے پاس جو کچھ بھی ہے وہ خدا کی طرف سے ہے یا اور کسی بھی چیز میں اس کا اپنا وہ خود مالک نہیں ہے بلکہ مالک حقیقی جو ہے وہ خداوند ہے, تو وہ انفاق کرنے میں ایک دوسرے کو جو ہے وہ چیزیں دینے میں بہت آسانی سے جو یہ کام کر سکتا ہے. کہا جاتا ہے کہ جب ایک مومن جو ہے وہ, ایک عالم بزرگوار نے بات کہی ہے, کوئی چیز جو ہے وہ اپنی جیب میں ہاتھ ڈال کے کوئی چیز اپنے برادر مومن کو دینا چاہتا ہے تو 50 شیطان جو ہے اس کے ہاتھ کو روکتے ہیں, بلکہ واضح روایت میں ملتا ہے کہ ہاتھ سے لٹک جاتے ہیں کہ تاکہ وہ ہاتھ اتنا بھاری ہو جائے کہ باہر نہ نکل پائے. اتنا جو ہے وہ یعنی اتنا پسندیدہ ہے یہ چیز. اگر ہم اس چیز سے آ کر دیکھیں کہ شیطان کے لیے کام کتنا اہمیت رکھتا ہے تو پتہ چل جائے گا خدا جو اس کام کو کتنا پسند کرتا ہے. بس کہا گیا ہے کہ جو ہے وہ تم تحفہ دو, جو بھی چیز تمہارے پاس ہو اس کو مومنین میں دو, اور یہ نہ کرو کہ تم اپنے آپ کو زحمت میں ڈال رہے ہو. یعنی ضرور ہے کوئی بہت بڑی چیز, جیسے ہم لوگ اکثر دیکھتے ہیں کہ شادی بیاہ کی تقاریب میں یا سالگرہوں کی تقاریب میں ایک دوسرے کو تحفے تو دے رہے ہوتے ہیں کہ جو ایک خدائی جو ہے بات ہے, لیکن کیا ہو رہا تھا اس میں کہ قرض لے کر دے
رہے ہیں کہ جو ہے وہ ہماری شان کے مطابق ہو یا پھر جو ہے وہ سامنے والا کہے کہ کس طرح کا تحفہ انہوں نے دیا ہے.
جی بالکل, یعنی اپنے آپ کو زحمت میں ڈال رہے ہوتے ہیں, قرض لے رہے ہوتے ہیں, گھر میں جو کھانے کو پرابلم ہے نہیں لیکن ہمیں جو ہے وہ کوئی جی 5,000 کا تحفہ دینا ہے, 10,000 کا تحفہ دینا ہے. تو اسلام نے اس کو بہت سختی سے منع کیا ہے, بلکہ کہا گیا ہے کہ تم زحمت
سے دکھاوا ہو جائے گا نا, کہ وہ خلوص ختم ہو جائے گا, پھر وہ دکھاوا ہو جائے گا کہ انسان جو ہے وہ دکھاوے کے لیے جو ہے یہ تحفہ دے رہا ہے, پھر وہ عبادت نہیں رہ جائے گی.
بالکل صحیح کہا آپ نے, کیونکہ کہا جاتا ہے کہ تحفے کا جو مقصد وہ ہے وہ یہ ہے کہ ہم ایک دوسرے سے جو ہے محبت کریں اور دلوں میں محبت زیادہ ہو, اور دلوں میں محبت کرنے ڈالنے کا کام جو ہے خداوند تبارک و تعالیٰ کا ہے, کہ خود قرآن میں پروردگار فرما رہا ہے کہ تم چاہے ایک دوسرے کے دل میں محبت ڈالنے کے لیے پوری دنیا کی دولت خرچ ڈالو پر نہیں ڈال پاؤ گے, یہ محبت جو ہے وہ میں ہوں جو تم لوگ کے دلوں میں ڈال دوں. تو اگر ہم جو ہے وہ ہدیہ خدا کی طرف یعنی خدا کی اس میں خوشنودی کے لیے دیں گے تو اس سے کیا ہو جائے گا کہ خدا جو ہے اس چیز کو پسند کرے گا اور خدا خود محبت ڈال دے گا. لیکن اگر ہم جو ہے اپنے آپ کو بالکل زحمت میں ڈالیں گے اور اس کے لیے دکھاوے کے لیے بڑا سا بڑا ہدیہ دیں گے, لیکن
ہو سکتا ہے وہ محبت جو ہے وہ پیدا نہ ہو سکے.
بالکل
جی. اور میرے خیال سے اس کی بہترین مثال خود ہم دیکھیں شوہر اور بیوی کے درمیان میں بھی، کہ اس کے بارے میں بھی بہت زیادہ تاکید کی گئی ہے کہ شوہر جب گھر میں باہر سے آئے یا کسی مسافرت سے آئے تو اپنے گھر والوں کے لیے، اپنے بچوں کے لیے جو ہے وہ حتیٰ ایک چھوٹا سا تحفہ، حتیٰ کہ ایک بیوی کے لیے ایک گلاب کا پھول، ایک گلاب کی شاخ جو ہے وہ لے کر آئے، کہ اس سے جو ہے وہ بیوی کے دل میں اور زیادہ جو ہے وہ شوہر کے لیے محبت پیدا ہو، یا بچوں کے لیے حتیٰ روایت میں بیان کیا گیا ہے کہ وہ تحفہ لے کر آئیں. تو صرف نہ صرف یہ کہ مومن بھائی کے لیے انسان جو ہے وہ تحفے خریدے، بلکہ گھر والوں کے لیے بھی جو ہے بہت زیادہ روایت، اس کے بارے میں آپ کیا کہنا چاہیں گی، کہ بہت زیادہ تاکید کی گئی ہے.
جی بالکل، آپ نے بالکل صحیح کہا. اگر ہم سورہ جمعہ میں جو ہے وہ دیکھیں تو پروردگار عالمین فرماتا ہے کہ جب نماز جمعہ کا وقت ہو تو تم یعنی جو خرید و فروخت ہے اس سے دور ہو جاؤ اور اللہ کے ذکر کے پاس آؤ، لیکن اس کے بعد کہا کہ جب نماز ختم ہو جائے تو خدا کے فضل کے لیے پھیل جاؤ. اور بہت سے مفسرین کہتے ہیں کہ اس کا مقصد یہی ہے کہ جو فضل تلاش کرو، یعنی کہ تم جاؤ اپنے گھر والوں کے لیے جو ہے وہ چیزیں خریدو اور جا کے پھر گھر میں لے کے جاؤ. اسی طرح بیان کیا گیا ہے کہ جو ہے مسلمانوں کی عید ایک جمعہ بھی ہے، تو عید والے دن تم کیا کرو، جمعے والے دن تم گوشت خریدو اور اپنے بچوں کے لیے جو ہے بہترین چیزیں خریدو اور گھر پہ لے کے جاؤ، تاکہ اچھا کھانا ہو اور گھر کا ماحول جو ہے وہ اور اچھا ہو، اور زیادہ جو ہے وہ پیار محبت جو ایک دوسرے سے جو ہے وہ زیادہ ہو.
لیکن ہم آج کے معاشرے میں دیکھتے ہیں کہ لوگ سمجھتے ہیں کہ بس ایک دوسرے کی کسی تقاریب میں یا کسی کے کوئی فنکشن ہے، کوئی سالگرہ ہے، تو بس اسی میں ہم جو ہے وہ تحفے دیں، اس کے علاوہ جو ہے وہ تحفے جو ہے وہ دینے نہیں چاہیے، جبکہ ایسا نہیں ہے. انسان جو ہے وہ کسی بھی موقع پر جو ہے وہ تحفہ دے کر جو ہے اس محبت کو جو ہے وہ اور زیادہ سے زیادہ جو ہے وہ بڑھا سکتا ہے. محترمہ بت الفاطمہ صاحبہ، میں اب یہاں سے آپ سے یہ پوچھنا چاہتی ہوں کہ کیا یہ تحفہ دینے کی روش جو آج اس زمانے میں موجود ہے، اور اسلام نے بھی اس کی بہت زیادہ تاکید کی ہے، کیا گزشتہ انبیاء کے زمانے میں بھی یہ روش موجود تھی، یا یہ گزشتہ انبیاء کے بھی زمانے میں جو ہے وہ لوگ ایک دوسرے کو تحفے اور تحائف دیتے تھے؟ اس کے بارے میں آپ ہمارے ناظرین کو بتائیں.
جی انشاءاللہ ضرور. اگر ہم جو ہے وہ قرآن میں اور اس کے علاوہ انبیاء کی جو ہے سیرے میں دیکھیں، انبیاء کی جو روش ہمیں بیان کی گئی ہے، اس میں ایک بہت اچھا اور بہت پیارا واقعہ ہے کہ جو مجھے پڑھ کے بہت خوشی ہوئی. اس میں یہ ہے کہ واقعا جو بچپن کے دوست ہوتے ہیں ان کو کوئی بھی نہیں بھول پاتا. جن ہم لوگ اپنی پوری زندگی میں بہت سے دوست بناتے ہیں، اسکول کے دوست ہیں، کالجز کے ہیں، اس کے علاوہ اکثر، لیکن جو دوست بچپن کے ہوتے ہیں نا، ان کو کبھی بھی انسان کسی بھی مرحلے پہ نہیں بھول سکتا اور ان کو یاد رکھتا ہے. بالکل اسی طرح حضرت یوسف علیہ السلام جو کہ مصر کے بہت بڑے بادشاہ بن گئے تھے، ان کے ساتھ بھی اس طرح کا پیش آیا کہ آپ جو ہیں وہ جب مصر کے بادشاہ بن گئے اور آپ کے ہاتھ میں بہت جو ہے دولت تھی اور سب کچھ حکومت آپ کے ہاتھ میں تھی، تو آپ کی ایک بچپن کا دوست آپ کے پاس آیا، اور جب کنعان میں جہاں رہتے تھے وہاں کا ایک شخص کنعان سے چڑھ کے مصر آیا اور آپ سے اس نے ملاقات کی، تو حضرت یوسف جو ہے ان کو دیکھ کے بہت زیادہ خوش ہوئے، اور وہ بچپن کی باتیں جو انہوں نے شروع کر دی کہ ہم کس طرح کھیلا کرتے تھے اور کس طرح کیا کرتے تھے، ایک دوسرے سے احوال پوچھا ایک دوسرے کا کہ تمہارے ساتھ کیا ہوا، حضرت یوسف نے اپنی پوری داستان سنائی کہ میرے ساتھ کیا ہوا، کتنی سختیوں سے اٹھ کے میں یہاں تک پہنچاؤں. اسی طرح آپس میں گفتگو ہوتی رہی، ایک دوسرے سے جو ہے وہ احوالات جو ہے پوچھتے رہے. تو پھر حضرت یوسف نے پوچھا مذاق میں، یعنی وہ لوگ بھی جو ہے چھوٹا بہت مذاق کر لیا کرتے، کہا کہ تم جو اتنی دور سے میرے پاس چل کے آئے ہو اور میں تمہارا بچپن کا دوست ہے، تو تم میرے لیے کیا تحفہ لے کے آئے، کیا تم واقعی تو کوئی تحفہ لے کے آئے ہو؟ تو وہ شخص جو ہے پہلے تو شرمندگی سے منہ جھکا لیتا ہے اپنا، پھر اٹھ کے کہتا ہے کہ میں نے سر اٹھا کے کہتا ہے کہ ہاں مجھے پتا تھا کہ تم مجھ سے سوال کرو گے، تو میں یہ سوچتا رہا، میں جب سے میں نے یہ سنا تھا کہ تم جو ہے وہ مصر کے بادشاہ بن گئے ہو، اور جب سے میں نے ارادہ کیا تھا کہ میں جو ہوں تم سے ملنے آؤں گا، تو میں جب سے سوچ رہا تھا کہ تمہارے لیے کیا لے کے جاؤں، لیکن مجھے کوئی بھی چیز تمہارے جو ہے مقابل نہیں لگ رہی تھی کہ میں ایک نبی خدا کے لیے اور ایک بادشاہ کے لیے کیا لے کے جاؤں، کیونکہ دنیا کی ساری چیزیں تمہارے ہاتھ میں ہیں نا. تو پھر میں نے جب بہت سوچا تو میں اس نقطے پہ پہنچا کہ تمہارے لیے تم سے بہتر اور کوئی چیز نہیں ہے، کیونکہ مشہور ہے کہ حضرت یوسف جو ہے بہت خوبصورت نبی ہوا کرتے تھے. کہا تمہارے لیے تم سے بہتر مجھے کچھ نہیں لگا، تو میں تمہارے لیے، اس نے اپنے جو ہے سفر کا جو سامان تھا اس میں ہاتھ ڈال کے ایک آئینہ نکالا، اور وہ آئینہ جو حضرت یوسف علیہ السلام کو دیا اور کہا کہ بس تم اس میں اپنے آپ کو دیکھو اور خدا کا شکر ادا کرو، اور تمہارے لیے تم سے بہتر مجھے کوئی تحفہ ہی نہیں لگا،
تمہاری شان کے اعتبار سے جو ہے مجھے اس سے بہتر جو ہے وہ کوئی تحفہ نظر نہیں آیا. اور اس کے علاوہ ہم خود دیکھتے ہیں کہ نہ صرف دوست کو، دوست جناب یوسف کا جیسے آپ نے واقعہ بتایا کہ دوست نے کس طرح سے دوست کو تحفہ دیا، بلکہ خود جناب یوسف کے جو بھائی وغیرہ تھے جب وہ آتے ہیں جناب یوسف سے ملنے، تو جناب یوسف باوجود اس کے کہ جانتے ہیں کہ انہوں نے میرے حق میں کس طرح سے ناانصافی کی اور کس طرح سے مجھے جو ہے وہ رنج اور مصیبتوں میں ڈالا ہے، جو کچھ جو ہے مجھ پر مصیبتیں پڑی انہیں کی وجہ سے، لیکن جب انہیں بھیجتے ہیں تو بے پناہ تحفے اور تحائف کے ساتھ جو ہے انہیں بھیجتے ہیں. تو اس سے یہ سبق ملتا ہے کہ نہ صرف آج کے دور میں یا اسلام میں بلکہ گزشتہ انبیاء کی روش میں بھی جو ہے یہ تحفے کی رسم جو ہے وہ موجود تھی اور بہت ہی احسن اور بہت ہی خوبصورت رسم جو ہے وہ پائی جاتی تھی اس زمانے میں بھی. محترمہ ابو الفاطمہ صاحبہ یہاں ایک کالر ہیں. جوہر فاطمہ صاحبہ آپ سے کوئی سوال کرنا چاہتی ہیں, ان کا سوال سنتے ہیں اور آپ ہمارے کالر کو جو ہے ان کا جواب دیجیے. ہلو, السلام علیکم. پروگرام گھرانا میں بہت بہت خوش آمدید کہتی ہوں. جی جو جی جو جی جوہر فاطمہ, تھوڑا آپ آواز تیز کر کے جواب, آپ سوال پوچھیں, بہت آہستہ آپ کی آواز ہے.
ہم یعنی آپ کے جو بحث آپ کے وہاں ہو رہی ہے
جی
پروگرام میں, میں اس کے بارے میں ایک سوال پوچھنا چاہتی ہوں.
جی بے شک پوچھیے.
جو تحفہ ہم امام بارگاہوں اور مسجدوں میں نذرانے کے طور پر دیتے ہیں
جی,
اسلام نے اس کے بارے میں کیا نظریہ, یعنی اسلام کا کیا نظریہ اس کے بارے میں؟
جی بہت بہت شکریہ جوہر فاطمہ صاحبہ, ہمارے مہمان آپ کا جواب دیتے ہیں. جی محترمہ جو بت الفاطمہ صاحبہ, ہمارے کالر نے سوال کیا کہ جو تحفے ہم اماکن اور دوسرے امام بارگاہ وغیرہ میں جو مقدس اماکن اور امام بارگاہ میں دیتے ہیں اس کے بارے میں اسلام نے کیا بیان فرمایا ہے؟
بہت اچھا سوال ہے اور اس کے اوپر ہمیں حضرت علی علیہ السلام کی جو ایک روایت ملتی ہے, ایک حدیث میں آپ فرماتے ہیں کہ اگر میرے پاس جو ہے وہ دو دریا ہوں اور دو دریا جاری ہوں سونے اور چاندی کے, تو میں اس میں سے ایک بھی جو ہے وہ کعبہ کو نہیں دوں گا. اور یہ کون علی ہیں؟ یہ وہ علی ہیں کہ جن کے بارے میں خود ان کے دشمن جو ہے معاویہ, جو ان کا بہت سرسخت اور جانے دشمن ہے, وہ کہتا ہے کہ اگر علی کے پاس دو گھر ہوں کہ ایک گھر سونا چاندی سے بھرا ہوا ہو اور دوسرا گھر جو ہے وہ اناج سے اور گندم وغیرہ سے بھرا ہو, تو علی پہلے جو ہے وہ سونے چاندی والا گھر خدا کی راہ میں انفاق کرے گا اور اس کے بعد وہ جو ہے وہ گندم والا گھر جو انفاق کرے گا. یہ دشمن کہہ رہا ہے اور وہی علی کہہ رہے ہیں کہ میں وہ کعبے کو نہیں دوں گا. تو کیا اس چیز کا جو ہے وہ فلسفہ پتہ چلتا ہے؟ اس سے یہ ہے کہ اس سے پتہ چلتا ہے کہ وہ کہنا یہ چاہ رہے ہیں کہ اصل چیز جو ہے وہ ہے مسلمانوں کی مشکلات کو دور کرنا اور مسلمانوں کو وہ کرنا, نہ یہ کہ ہم جو ہے وہ عمارات کو جو ہے وہ زیادہ کریں. اسی طرح کہتے ہیں کہ ایک شخص جو ہے وہ امام محمد باقر علیہ السلام کے جو ہے وہ پاس آیا اور ان سے کہا کہ میں جو ہوں وہ مصر میں, میں اور میرے دوست جو ہے نا وہ ہم سفر کر رہے تھے کہ مصر میں جو اس کے انتقال ہو گیا نا, انتقال سے پہلے اس نے جو ہے نا مجھے وصیت کی کہ میرے پاس جتنا بھی پیسہ ہے تم یہ جا کے خانہ کعبہ کو جو ہے وہ دے دینا, اس میں جو ہے لگانا. تو اس شخص جب جو ہے نا وہ مصر سے واپس آتا ہے تو وہ اپنے دوست کا جو سامان لے کر خانہ کعبہ کے پاس آتا ہے اور لوگوں سے پوچھتا ہے کہ جی میں اس پیسوں کو کس کو دوں. تو اس وقت ابن شیبہ جو ہے وہ خانہ کعبہ کے جو ہے متولی ہوتا ہے. اور یہ ابن شیبہ کون ہے؟ کہ جو مولا علی کا جو ہے بہت بڑا دشمن ہے نا اور اہل بیت کا دشمن ہے. جب اس کے پاس جو ہے وہ جاتے ہیں اور اس کو پیسے دینا چاہتے ہیں تو وہ کہتا ہے ہاں تم صحیح جگہ پہ آئے ہو, لاؤ مجھے دو یہ پیسے اور میں جو ہوں میں اس کا جو ہے حقدار ہوں. لیکن اس کے دل میں یہ بات نہیں بیٹھتی تو یہ دوبارہ وہاں سے جاتا ہے, لوگوں سے کہتا ہے کیا کوئی اور شخص نہیں ہے کہ جس کے پاس جو ہے میں جو اس سے زیادہ امانت دار تر ہوں؟ تو لوگ اس کو جو ہے امام محمد باقر علیہ السلام کی طرف جو ہے وہ لے کر جاتے ہیں. امام محمد باقر علیہ السلام اس سے کہتے ہیں کہ یعنی خدا کی قسم کعبے کو ان چیزوں کی ضرورت نہیں ہے, خود کعبہ جو ہے اس چیز کی ضرورت ہی نہیں ہے, وہ چاہتا ہی نہیں ہے, بالکل بے نیاز ہے وہ ان سب چیزوں سے. بلکہ تم کیا کرو, تم ایسا دیکھو کہ کیا کوئی ایسا مسافر تو نہیں ہے جو خدا کے لیے آیا ہو اس کا اونٹ کھو گیا ہو, یا کوئی ایسا تو نہیں ہے کہ جس کے پاس پیسے جو ہے وہ اپنے سفر کے ختم ہو چکے ہوں, یا کوئی ایسا تو نہیں ہے جو بھوکا ہو اور وہ اپنا خرچ نہیں کر پا رہا ہو اس خدا کے سفر میں, تو تم یہ پیسے جا کے اس کو دو کیونکہ وہ جو ہے اس چیز کا بہترین حقدار ہے. بالکل. اور جب یہ شخص یہ چیز سنتا ہے تو واپس جاتا ہے ابن شیبہ کے پاس اور کہتا ہے کہ تم نے تو مجھ سے پیسے مانگے تھے اور تم تو اس طرح کہہ رہے تھے. تو ابن شیبہ کو بہت غصہ آتا ہے اور کہتا ہے کہ وہ شخص جو ہے وہ کچھ نہیں جانتا, نعوذ باللہ جو ہے ان کے بارے میں کہتے ہیں امام کے بارے میں کہ وہ شخص کچھ نہیں جانتا ہے, تم پیسے مجھے دے دو, کیونکہ وہ یہ مال دنیا کے حریص تھے, یہ لوگ کہ بس مال دنیا کو چاہتے تھے. اور کہتا ہے کہ تم جاؤ اور جا کے میری طرف سے امام کو کہو کہ میں ان کو کسی اس کے یعنی وہ کچھ نہیں جانتے اور ان کو کسی چیز کا علم نہیں ہے اور زیادہ جو علم ہے وہ ہمارے پاس ہے. جب یہ شخص امام محمد باقر علیہ السلام کے پاس آتا ہے اور امام سے کہتا ہے کہ اس نے آپ کو اس طرح کہا ہے اور اس نے خانہ کعبہ کی قسم کھا کے آپ کو اس طرح کہا ہے, تو امام کہتے ہیں کہ میں بھی اسی کی قسم کھاتا ہوں جس چیز کی قسم اس نے کھائی ہے, اور میں تم کو یہ کہتا ہوں کہ اگر میں اتنا جانتا ہوں کہ اگر میں جو ہوں وہ خانہ کعبہ کا متولی بن جاؤں تو میں کیا کروں گا کہ اس شخص کے ہاتھ کاٹ کے خانہ کعبہ میں لٹکا دوں گا اور اس شخص کو جو ہے وہ سامنے عدالت میں کھڑا کروں گا اور کہوں گا کہ آؤ لوگوں دیکھو یہ خدا کے چور ہیں, خدا کے مال کے چور ہیں. بس یہاں سے ہمیں کیا ملتا ہے کہ خود عمارت کو خود جو ہے وہ بلڈنگ کو پیسوں کی ضرورت نہیں ہوتی، بلکہ پیسے جو ہے وہ لوگوں کی فلاح و بہبود کے لیے استعمال کرنے چاہیے۔ یا اس کا مقصد یہ نہیں ہے کہ ہم ابھی جو مدارس اور امام بارگاہوں کو پیسے نہ دیں، نہ، بلکہ ہم کیا دیکھیں، ہم یہ دیکھیں کہ کیا واقع ان کے اندر یہ صلاحیت ہے، کیا یہ چیز ہے ان کے اندر کہ اس کو وہ صحیح راہ میں لگائیں گے، اس کو وہ اسلام کی جو ہے پھیلانے کی راہ میں لگائیں گے۔ اگر یہ چیز ان کے اندر ہو تو ہم ان کو یہ پیسے جو ہیں وہ دیں، اور اس طرح اس ذریعے سے کہ اسلام کی جو ہے وہ مدد کرے اور اسلام کو پھیلانے میں جو اپنا کردار ادا کرے۔ لیکن اگر یہی پیسے وہ لوگ اپنے پیٹوں میں ڈال رہے ہوں تو پھر یہاں پہ جو وہ سخت برخورد ان کے ساتھ کرے۔
لیکن بعض دفعہ جو انسان پیسہ دیتا ہے تو وہ اسی غرض سے دیتا ہے کہ تاکہ بعض دفعہ خود جیسے امام بارگاہ وغیرہ میں لکھ کر رکھا جاتا ہے کہ یہاں امام بارگاہ بنوانے کی ضرورت ہے، اس کے لیے پیسوں کی ضرورت ہے، تو وہاں پر دیا جا سکتا ہے یا نہیں؟ یا
بالکل، آپ نے بہت اچھا سوال کیا، یہاں پہ بھی ہمیں دینا چاہیے، یعنی ہم جہاں جس جس طریقے سے ہم اسلام کی مدد کر رہے ہیں اسے دینا چاہیے۔ وہاں پہ کیا واقعہ تھا کہ وہ ابن شیبہ اپنے پاس رکھتا، جیسے اگر ہم ابھی دیکھیں جو خانہ کعبہ کے متولی تھے وہ سارا پیسہ ان کے پاس جاتا ہے، نہ کہ خانہ کعبہ کو ملتا ہے۔ اگر وہ پیسہ واقع اس کے حق پہ جا رہا ہو جس چیز کے لیے ہم دے رہے ہیں، تو ہمیں ضرور دینا چاہیے اسلام کو
اسلام، تاکہ اس سے جو ہے وہ زیادہ سے زیادہ، کیونکہ یہ ایسی اماکن ہیں، یہ ایسی مقدس جگہیں ہیں کہ جہاں پر جو ہے وہ مومن انسان آتے ہیں، وہاں عبادتیں کرتا ہے، وہاں پر جو ہے وہ اپنی دینی عبادتیں بجا لاتا ہے۔ تو اگر ہم اس طرح کے مقدس اماکن کو یا مسجد وغیرہ میں جو ہے وہ اس طرح کے تحفے اور ہدایہ اور نذرات دیتے ہیں، تو اگر اس سے خود اس مسجد کو یا اس مسجد میں جو وابستہ افراد ہیں کہ جنہیں واقع جو مستحق ہیں اور جنہیں ضرورت ہے ان کو فائدہ پہنچ رہا ہے، تو یہ دینے میں کوئی اشکال نہیں ہے، اور بہت ثواب بھی میرے خیال سے اس کا بے پناہ ثواب
جاری ہو جاتا ہے
ہمارے لیے، جو ہمیشہ جو ہے وہ ہمارے لیے جو ہے اس کا ثواب نام اعمال میں ہمارے جو ہے وہ لکھتا رہے گا۔ مگر یہ کہ اگر ہمیں معلوم ہے کہ یہ پیسہ جو ہے وہ لوگوں سے لے کر جو ہے وہ خود اپنے لیے، اپنے ذاتی اخراج کے لیے اور اپنے ذاتی مخارج کے لیے جو ہے وہ خرچ کیا جا رہا ہے، تو یہاں پر جو ہے انسان جو ہے وہ نہ دے بلکہ کسی اور مستحق کو جو ہے وہ دے۔ بہت بہت شکریہ۔
کہتے ہیں کہ جو ہے وہ مسلمان کو نا مومن کو سمجھدار اور
زیرک ہونا چاہیے،
بالکل یہاں پہ، یعنی وہ اس چیز کو پہلے سمجھے کہ یہاں پہ کس چیز کے لیے وہ استعمال ہو رہا ہے اس کا جو پیسہ ہے، اگر وہ واقعی اسلام کے لیے ہے تو اس کو دے، اور اگر وہ اسلام کے لیے دے۔
بہت 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 شکریہ ابو الفاطمہ صاحبہ، بہت اہم نکات کی جانب آپ نے اشارہ کیا، ہمیں امید ہے ہمارے ناظرین اس سے ضرور مستفید ہوں گے۔ آپ سے اجازت لیتے ہیں۔ ناظرین، ہماری گفتگو آپ کو کیسے لگی ہمیں ضرور ارسال کیجیے گا، اپنے اس پروگرام کو بہت ہی خوبصورت آیت کے ساتھ جو ہے وہ ختم کرتی ہوں کہ ارشاد ہے کہ خدا سے یہی دعا ہے کہ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انک انت الوہاب۔ اگلے پروگرام تک آپ تمام ناظرین کو خدا کی پناہ میں دیتی ہوں، خدا سے یہی توفیق اور خدا سے یہی دعا کرتی ہوں کہ ہمیں زیادہ سے زیادہ تحفے اور ہدیہ دینے کی توفیق عطا کرے، تاکہ ہم ایک دوسرے کے دلوں کو زیادہ سے زیادہ قریب کر سکیں۔ اللہ حافظ۔